यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै लम्कीको जनता एफएम र अनलाइन र मोबाइलमा समेत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। चालु आर्थिक वर्षको 5 महिनामा सुदूरपश्चिमका मन्त्रीहरूले सेवा सुविधा बाफतको झन्डै 58 लाख रकम बुझे। विकास निर्माणका योजना ठप्प भए पनि महिना नपुग्दै सेवा सुविधा लिने क्रम बढ्यो। करोडौँको आलु भारतबाट आयात भइरहेका बेला कैलालीमा व्यावसायिक आलु खेती फस्टाउँदै धनगढीको विशाल नगरका 27 जना विपन्न महिलाहरूद्वारा 13 बिघा क्षेत्रफलमा आलु खेती सुरु। हरेक वडामा सुरक्षित बर्थिङ सेन्टर स्थापनाको सरकारी नीति भए पनि धनगढी उपमहानगरपालिकामा रहेका बर्थिङ सेन्टरको सेवा प्रभावकारी हुन सकेन। बर्थिङ सेन्टरको सेवाप्रति विश्वास गर्नेको संख्या न्यून। र कैलालीको अत्तरियादेखि गोदावरीसम्म 6 लेन सडक बनाउन छलफल सुरु। टिप्परको तीव्र गतिका कारण दुर्घटना बढ्दै गए पनि नियन्त्रणमा नियमनकारी निकायको भने ध्यान पुगेन।
कसैलाई दुई छाक टार्न चटारो, कसैलाई दुई छाक टार्न ढौ ढौ हुनेलाई लुट्न हटारो। राजा फाल भन्थे हेर्नुहोस् त, सिर्पेश बिनाका हजारौँ राजाहरू आफ्नै भुँडी बाँड्न ठिक्क। यिनको यो मटु देखेर जनता भइसके अब दिक्क।
देशमा अनियमितता, भ्रष्टाचार र हत्या, हिंसा, बलात्कार मौलायो। सेटिङको लाइन मिलाउन नसक्दा आज को बौलायो। त्यसैले त दिनेश एफएमको चटारो फोनले यिनका कुरालाई सबैतिर फैलायो।
चटारो फोन,
चटारो फोन, चटारो फोन।
आगो ताप्नु मुडाको कुरो सुन्नु।
हरेक शुक्रबार साँझ 7 बजेदेखि 8 बजेसम्म मात्र दिनेश एफएम 93.8 मेगाहर्जमा हास्य व्यङ्ग्य कार्यक्रम चटारो फोन,
चटारो फोन,
चटारो फोन सुन्न नभुल्नुहोला।
रमेश, यता सुन्नु न, पढाइ सँगसँगै लोक सेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला? तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा खरिदार, नासु,
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि, यति मात्र कहाँ हो र? त्यहाँ त प्रहरी जवान तर्फका तयारी कक्षाहरूमा प्रहरी जवान, असही इन्स्पेक्टरका तयारी कक्षाहरू, प्राविधिक तर्फ अहेब, अनमी, अमिन, ओभरसियर, स्टाफनर, भेटनरी जेटिएका तयारी कक्षाहरू, साथै एसई प्याकेज, प्लस टू एकाउन्ट इङ्ग्लिस म्याथ्स फिजिक्स केमिस्ट्रीका ट्युसन क्लासहरू, डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस फाइनेन्स म्याथका तयारी कक्षाहरू, त्यसै गरी कम्प्युटर तर्फ बेसिक कोर्स, अफिसियल, पेज मेकर, फोटोसप, 6 महिने डिप्लोमा, 12 महिने डिप्लोमा, टेलिभिजी, इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। यसै गरी हाम्रो यहाँ इङ्ग्लिस, कोरियन, जापानिज ल्याङ्ग्वेज कक्षाहरू, पत्रकारिता, नेतृत्व विकास, व्यक्तित्व विकास, उद्घोषण तालिम पनि दिइन्छ।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी, धनगढी 1 बुद्ध मन्दिर कैलाली, सम्पर्क 091-5-21-644 र 98-48-61-65-71।
सगुन फर्निचर ल्यान्ड प्यालीमा कार्पेट, म्याट्रेस, पर्दा पाइने र हाउस किचन डेकोरेसन गरिनुका साथै तपाईँले खोजेका फर्निचरका सम्पूर्ण सामग्रीहरू पाइन्छन्। छिट्टै सम्पर्क गरिहाल्नुहोस्, अर्डर अनुसार पनि उपलब्ध गराइनेछ। सगुन फर्निचर ल्यान्ड प्राली, धनगढी चौराहा, राष्ट्रिय वाणिज्य बैङ्क अघाडि, मोबाइल 98-14-61-15-75 र 98-15-68-50-29।
दिनेश खबर अब विस्तारमा। चालु आर्थिक वर्षको पाँच महिनासम्म पनि विकास निर्माणका योजना अघि बढाउन नसकेका प्रदेश सरकारका मन्त्रीहरू महिनै पिच्छे सेवा सुविधा लिँदै आएका छन्। आर्थिक वर्ष सकिन सात महिना मात्र बाँकी रहेका बेला 1.5% मात्रै विकास बजेट खर्च गरेका सरकारका मन्त्रीहरूले सेवा सुविधा बाफतको रकम भने धमाधम लिइरहेका हुन्। साउन महिना यता मात्र प्रदेश सरकारका मुख्यमन्त्री मन्त्री र राज्यमन्त्रीले सेवा सुविधा बाफतको 57,80,000 बराबरको रकम बुझिसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अझ उनीहरूले सेवा सुविधा बाफतको रकम महिना सकिन अगावै लिने गरेको पाइएको छ। थप विवरण सहित एक रिपोर्ट। नेपालमा 25% गरिबी रहेका बेला त्यसको झन्डै दोब्बर 46% जनता गरिबीको रेखामुनि रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री मन्त्री र राज्यमन्त्रीहरू तिनै गरिब जनताले तिरेको करबाट महिनै पिच्छे सेवा सुविधा बाफतको लाखौं रकम लिइरहेका हुन्। आर्थिक वर्षको पाँच महिनासम्म विकास बजेटलाई थन्क्याएर सेवा सुविधामुखी भएका मन्त्रीहरूले पछिल्लो पाँच महिनाको अवधिमा मात्र सेवा सुविधा बाफतको 57,00,000 रकम बुझिसकेका छन्। आफूले पाएको कुर्सीको पहरेदारको जस्तै भूमिकामा देखिएका प्रदेश सरकारका मन्त्रीहरूले गरिब जनताले तिरेको करबाट तलब सुविधा, महँगी भत्ता, इन्धन खर्च, सञ्चार खर्च लिइरहेका हुन्। मन्त्रालयगत खर्च विवरण नराखेको बताएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको लेखा शाखाका अनुसार साउन, भदौ, असोज, कार्तिक र मक्सिर महिनासम्म मन्त्रीहरूले सेवा सुविधा बाफतको 57,80,000 रकम लिइसकेका छन्। एकमुष्ट राखिएको विवरण अनुसार मुख्यमन्त्री, सातजना मन्त्री, एकजना राज्यमन्त्री, उनीहरूका स्वकीय सचिव, सहयोगी कर्मचारीले समेत गरेर पारिसार्मिक बाफतको मात्रै 47,00,000 रकम बुझिसके। इन्धन बाफतको 6,92,000, संचार, पानी, बिजुली, अतिथि सत्कार बाफतको 1,92,000 र महँगी भत्ता बाफतको 1,74,000 रकम लिइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको लेखा शाखाले जनाएको छ। 46% जनता गरिबीको रेखामुनि रहेको सुदूरपश्चिम प्रदेश विकास निर्माणका हिसाबले पनि छवटै प्रदेशको तुलनामा निकै पछाडि छ। तर गरिब जनताले तिरेको करबाट धमाधम सेवा सुविधा लिइरहेका प्रदेश सरकारका मन्त्रीहरूले विकास निर्माणका योजना अगाडि बढाउनतर्फ भने ध्यान नै दिएका छैनन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
सरकारले हरेक ओडामा सुरक्षित बर्थिङ सेन्टर स्थापनाको नीति ल्याए पनि धनगढी उपमहानगरपालिकामा रहेका बर्थिङ सेन्टरको सेवा प्रभावकारी हुन सकेको छैन। धनगढी उपमहानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका बर्थिङ सेन्टरप्रति स्थानीयले खासै विश्वास नगरेको पनि पाइएको छ। बर्थिङ सेन्टरमा 24 घण्टा नै सेवा प्रवाह भइरहे पनि प्रसूति सेवा लिनका लागि आउनेको संख्या भने निकै कम रहेको छ। अधिकांशले सामान्य किसिमको प्रसूति सेवाका लागि पनि धनगढी धाउने गरेका छन्, जसले गर्दा सेती अञ्चल अस्पतालमा आवश्यकताभन्दा बढी सेवाग्राहीको चाप हुन थालेको छ। सुनौ सहकर्मी नवराज पनेरुको रिपोर्ट कमल सावदबाट।
सरकारले हरेक वडामा सुरक्षित बर्थिङ सेन्टर स्थापना गर्ने नीति ल्याए पनि धनगढीमै सञ्चालनमा रहेका बर्थिङ सेन्टरहरूको सेवा पनि प्रभावकारी हुन नसकेको हो। बर्थिङ सेन्टरको सेवाका विषयमा गुनासो नआए पनि सेवाग्राहीले बर्थिङ सेन्टरमा प्रभावकारी सेवा पाइन्छ होला भन्ने विश्वास गर्न सकेका छैनन्। फुलबारी स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा गत वर्ष 177 जनाले सेवा लिएका थिए भने यो वर्ष 5 महिनामा 100 भन्दा बढीले सेवा लिएका छन्। बर्थिङ सेन्टर 24 घण्टा नै सञ्चालन हुँदा पनि सेवा लिनेको संख्या कम किन त? फुलबारी स्वास्थ्य चौकीका इन्चार्ज रेशम लामिछाने।
2069 सालमा सुरु भएको हो, थुप्रै वर्ष भयो। सुरुका वर्षहरूमा हामीले नेपाल सरकारका स्थायी दलबन्दीवाला कर्मचारी र प्लस लोकल म्यानेजमेन्टबाट एकजना करार सेवामा चाहिँ कर्मचारी राखेर 24 घण्टे बर्थिङ सेन्टर सुरु गरेका थियौँ। गत वर्ष हाम्रो सेवाग्राहीहरू 170 जनाले सेवा लिए र यो अहिलेको यो आर्थिक वर्षमा साउनदेखि अहिले 113 जनाले सेवा लिइसकेको अवस्था हो। उपकरण त हामीलाई पर्याप्त मात्रामा छन् भन्न सकिन्न, तर यो सामान्यतया डेलिभरी गराउनको लागि आवश्यक पर्ने उपकरणहरू हामीलाई चाहिँ पहिला जनस्वास्थ्य कार्यालयले पनि उपलब्ध गराएको अन्न र अहिले आएर हामीले आफ्नै व्यवस्थापनबाट पनि केही उपकरणहरू खरिद गर्ने गरेका छौँ।
गर्भवती महिलालाई 4 पटक अनिवार्य सुई र बर्थिङ सेन्टरमा बच्चा जन्माउनेलाई प्रोत्साहन भत्ताको पनि व्यवस्था गरिएको छ। धनगढी उपमहानगरपालिका अन्तर्गत नै रहेको उर्मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा त वर्षमा 40 जनाले मात्र प्रसूति सेवा लिएका छन्। बर्थिङ सेन्टरमा सामान्य किसिमको मात्रै प्रसूति सेवा प्रवाह हुने भए पनि सामान्य किसिमको प्रसूतिका लागि पनि सेती अञ्चल अस्पतालमै आउने परिपाटी रहेको छ। उर्मा स्वास्थ्य चौकीका इन्चार्ज देवनारायण सिंह।
आर्थिक वर्ष 74-75
40 जना सुत्केरी पाएका हुन्, यो सब नर्मल सुत्केरी नै हो।
र यो चालु आर्थिक वर्ष यो श्रावणदेखि यो मनसिरसम्म 5 महिनाको डाटा सुत्केरी पाएका जम्मा 18 जना। चितपुस्तो त छैन, किनभने यहाँको यो जो यो संस्था छ, बर्थिङ सेन्टर जो संस्था छ, ठिक ठाउँमा नभएर हो कि?
धनगढी उपमहानगरपालिकाले उर्मा र फुलबारी बाहेक नवजीवन अस्पताललाई पनि बर्थिङ सेन्टरको अनुमति दिएको छ। नवजीवनबाट भने गत वर्ष 653 जनाले सेवा लिएका छन्। उपमहानगरपालिकाले शल्यक्रिया मार्फत प्रसुति सेवा दिए 7,000, जटिल प्रकारको प्रसुति सेवा दिए 3,000 र सामान्य किसिमको प्रसुतिमा 1,500 रकम दिँदै आएको छ। दक्ष जनशक्ति र आवश्यक सामग्रीको अभाव भएकाले पनि सेवाग्राहीले बर्थिङ सेन्टर प्रति विश्वास गर्न नसकेका हुन्। अहिले घर घरमा सवारी साधन भएकाले पनि सुत्केरी व्यथा लागेका महिलाहरू सिधै सेती अञ्चल अस्पताल पुर्याउने परिपाटी छ। बर्थिङ सेन्टरमा पनि प्रभावी सेवा पाउन सकिन्छ भन्ने विश्वास दिलाउन भने आवश्यक देखिएको छ। यता धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख डाक्टर खगेन्द्र बमको भनाइ भने यस्तो छ।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
सटरहरू भाडामा सुदूरपश्चिम बस व्यवसायी समितिको कम्प्लेक्स सँगै रहेको सटरहरू भाडामा रहेको हुँदा इच्छुकले सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति रविलाल डाँगी 091-416-492 98584-24312। भारतीय विश्वविख्यात कम्पनी एचपिएलका एमसिसिबी मेन स्विच चेन्जओभर लगायत सम्पूर्ण औद्योगिक एवं घरेलु विद्युतीय उपकरणहरूको लागि नेपालभरिको एकमात्र आधिकारिक विक्रेता उग्रतारा मल्टी सल्युसन प्राली उत्तर बेहेडी 4 धनगढी कैलाली। सम्पर्क नम्बर 091-526-637 र 091-524-737। काठमाडौँका लागि सम्पर्क भोटेवाल काठमाडौँ 01-42-41-634। अङ्ग्रेजी नयाँ वर्ष 2019 र इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस डेको अवसरमा सम्पूर्ण चिरपरिचित मित्रहरूमा सुख शान्ति एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। महिमा चर्च सपरिवार बोराडाँडी।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। मोहना पुल अत्तरिया छलेन सडकको निर्माण सुस्त गतिमा रहेका बेला अत्तरियादेखि गोदावरी सम्म पनि छलेन सडक बनाउने विषयमा छलफल सुरु भएको छ। अत्तरियादेखि गोदावरीसम्मको सडकलाई पनि छलेन वा चार लेन बनाउने विषयमा छलफल भइरहेको मोहना पुल अत्तरिया छलेन सडक आयोजनाले जनाएको छ। आयोजना प्रमुख आउने तयारीमा रहनुभएका आयोजना प्रमुख भएर आउने तयारीमा रहनुभएका राजेश पौडेलले 3 जना इन्जिनियरसहित आफू केही दिनमा उपस्थित हुने र त्यसपछि मोहनापुल अत्तरिया छलेन सडकको कामले तीव्रता पाउनुका साथै गोदावरीसम्म पनि छलेन बनाउने योजना बन्ने बताउनुभयो। अत्तरियादेखि गोदावरीको पुलसम्मको 9 किलोमिटर सडक निर्माणको अध्ययन गर्न छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो।
3 वटा पुलहरू जति पुलहरू डिजाइनहरू पनि एप्रुभ गराएर पुल पनि बाटो सँगसँगै पुल पनि चिताउने किसिमबाट पुललाई पनि लानुपर्ने हुन्छ। त्यसपछि अत्तरियाबाट गोदावरीसम्मको सडक त्यो बाटोलाई पनि केही गर्न सक्यो भने त्यहाँ आएपछि मैले एकचोटि बुझेर अब त्यहाँ हाम्रो 6 लेनमै अथवा 4 लेनमा के गर्न सकिन्छ त्यो त्यसको बारेमा सोध्दैछु।
करोडौँको आलु भारतबाट आयात भइरहेका बेला कैलालीमा व्यावसायिक आलु खेती फस्टाउँदै गएको छ। जिल्लाका विभिन्न भेगहरूमा व्यावसायिक रूपमा आलु खेती बढ्दै गएको हो। करोडौँको आलु भारतबाट आइरहेको अवस्थामा सम्भावना देखेर यसतर्फ आकर्षित हुने किसानहरूको संख्या पनि बढिरहेको छ। धनगढीको विशालनगरका 27 जना विपन्न महिलाहरू व्यावसायिक आलु खेती गर्न थालेका छन्। कतिपयले भएको आफ्नो जग्गा र कतिपयले जग्गा भाडामा लिएर व्यावसायिक रूपमा आलु खेती गरिरहेका हुन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ कृषि खबर।
नमस्कार। नमस्कार, साप्ताहिक स्तम्भ कृषि खबरमा स्वागत छ, म सीताराम ओझा। आलु खेतीको राम्रो सम्भावना भएको कैलालीमा करोडौँको आलु भारतबाट आयात भइरहेको छ। आयात भइरहेको अवस्थामा यसको खेती गरेमा राम्रो आमदानी गर्ने सम्भावना छ। त्यही सम्भावनालाई खोजेर घराइसी कामकाजमा लागिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर 3 का महिलाहरू व्यावसायिक आलु खेतीतर्फ लागेका छन्। दुईवटा समूहमा आबद्ध भएर महिला, त्यसमा पनि विपन्न महिलाहरूले व्यावसायिक रूपमा यसपालिदेखि आलु खेती थालेका छन्। साप्ताहिक स्तम्भ कृषि खबरमा आज हामी यसै विषयमा चर्चा गर्नेछौँ। धनगढी उपमहानगरपालिका वडा नम्बर 3 विशालनगरका 27 जना महिलाले दुईवटा समूह बनाएर 13 बिघा अर्थात 8 हेक्टर क्षेत्रफलमा व्यावसायिक आलु खेती थालेका हुन्। दुवै समूहका महिलाहरूले विभिन्न 6 वटा ब्लकमा आलु खेती हुर्काइरहेका छन्। आशिष महिला कृषक समूहमा आबद्ध भएर 14 जना महिलाले भएको आफ्नो 4.5 हेक्टर जग्गामा आलु खेती गरिरहेका छन्। कृषक समूहकी अध्यक्ष मधु चौधरी,
गोडमेल त नगर्ने हिसाबले पनि गरेछौँ, बेलै नै गरेछौँ, अनि घाँस चाहिँ उखाल्ने गरेछौँ, फाइदा हुन्छ भनेर गरेका छौँ। भन्दा अगाडि त अलिअलि हुन्थ्यो, बजार लग्थे, यसपालि त एकदम राम्रो तरिकाले लगाएका छौँ।
13 जना महिला आबद्ध रहेको मोहना व्यावसायिक तरकारी उत्पादक कृषक समूहले पनि 3.5 हेक्टर जग्गामा यसपालिदेखि आलु खेती थालेको छ। यो समूहमा आबद्ध भएका सबै महिलाहरू मुक्त कमैया हुन्। मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूले यसअघि च्याउ खेती पनि गरिसकेका छन्। आलु खेती गरेर जीवन स्तर सुधार हुने र राम्रो आमदानी हुने देखेर यो खेतीमा लागेको समूहमा आबद्ध महिलाहरू बताउँछन्। मोहना व्यावसायिक तरकारी उत्पादक कृषक समूहकी उपाध्यक्ष लक्ष्मी चौधरी,
मासिक 100 रुपियाँ उठाउँछौँ, मासिकबाट अब जमा त्यही लगानी लगाएको छौँ, अरू ऋणै लिएको छौँ, अलिकति चैकराको 2 रुपियाँ भनेर त्यही लगाएको छौँ र सबै उधारो छ, त्यस्तै छ, फाइदा गर्न सके नि राम्रो हुन्छ भनाइ हो। अब हामी लेबरी मजुरी अब बुढो अवस्था आउन लाग्यो, सक्दैनौँ, अब यस्तै केही न केही गरौँ भने हो।
यसअघि पनि सानोतिनो रूपमा आलु लगाउँदै हाट बजारमा बिक्री गर्दै आएका महिलाहरूले अहिले आएर ठुलो परिमाणमा व्यावसायिक रूपमै खेती थालेका हुन्। तर आलु खेती गर्ने समयमा मलको समस्या धेरै भोगेको अनुभव महिलाहरू सुनाउँछन्।
समस्या थियो सर, खाद मल नपाए हुने यता नेपालमा, अनि इन्डियाबाट अलिकता मगायौँ, अलिकता नेपालकै यस्तै गरेर अलिअलि अलिअलि गर्दै रोप्यो, अब लास्टैतिर भयो यो खाद मलले धेरै दुःख दियो, अलि छिटो छिटो गर्न पाएन।
सिँचाइको व्यवस्थापन र अन्य आवश्यक कामहरू जसतसो गरे पनि मल समयमै नपाउँदा आलु खेती लगाउने बेला निकै समस्या भएको महिला किसानहरू बताउँछन्।
अरूजना कसैले लाउँछु भन्ने, कसैले नलाउँछु भन्ने, हुँदैन भन्ने पनि भयो, धेरै ढिलो भयो, अनि त्यसपछि हामीलाई मलको धेरै मल नपाइने भयो, मल यताउता खोजेर पनि एकदम अप्ठ्यारो पर्यो। त्यसपछि बल्ल बल्ल हामी डिपी युरिया भन्दा पनि हामी गोबर मल युज गर्यौँ, त्यसपछि गोबर मलले अनि त्यसपछि सुरु गर्यौँ हामीले।
135 क्विन्टल बिउ किनेर लगाएकोमा उनीहरूलाई बिक्रीका लागि कुनै समस्या नै छैन। बिउ किनेको कम्पनीले नै उत्पादन भएको समयको मूल्य अनुसार सबै आलु खरिद गर्ने सम्झौता गरिसकेको छ। यसकारण बिक्रीका लागि कुनै चिन्तामा नरहेका महिलाहरूले अहिले आलुको गोलमेल र चिसोबाट बचाउनका लागि काम गरिरहेका छन्। 2 समूहबाट झन्डै 200 मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ। कुल लगानीको झन्डै 40% अनुदान पाएका महिलाहरूले 60% भने समूहकै रकम लगाएर आलु खेती थालेका छन्। आलु खेती गर्न थालेका महिलाहरूलाई सहयोग हुन सकेमा यसको खेती विस्तार हुने र आयात कम हुँदै जाने भएकाले यसमा सहयोग गर्नुपर्ने माग हुन थालेको छ। आलु खेती गर्नका लागि आवश्यक व्यवस्थापनको काममा सहजीकरण गरिरहनु भएका राजबहादुर आयर,
2 समूहले झन्डै 13 बिघामा आलु खेती लगाएको छ र एउटा आशिष महिला समूह भनेको पुरानो यो ठाउँको नदीको किनारमा बसेको भूमिहीन सुकुम्बासी जस्तै मुक्त कमाइका र समूह र अर्को चाहिँ अलिकति केही जग्गा भएको समूह, 2 समूहलाई यो आलु खेती गर्नका लागि उहाँहरू आफै आकर्षित हुनुभयो। हामी व्यावसायिक तरकारी खेती गर्छौँ भन्ने खालको कुरा गर्नुभयो। भारतबाट आउने सडे गलेको तरकारी पनि हामी खान बाध्य भएका छौँ। मानवको स्वास्थ्यमा पार्ने जुन नकारात्मक प्रभावहरू छ त्यो प्रभावलाई पनि कम गर्नका लागि यहाँका समूहहरू तयार हुन्थे। यहाँको समूहको आफ्नै बारीमा उत्पादन भएको तरकारी भयो भने सकेसम्म अर्ग्यानिक तरकारी उत्पादन गर्नतिर लागिन्थ्यो र भारतमा जुन हाम्रो पैसा भारत जाने क्रम थियो त्यो भारत जाने क्रम रोकेर यहीँका मान्छेहरू आत्मनिर्भर बन्थे भन्ने छ।
गोरीपन्टा भन्सार नाका भएर गएको वर्ष 26 करोड बढीको आलु नेपाल आएको छ भने चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म 20 करोडको आलु आयात भएको छ। वर्षेनी बढिरहेको माग अनुसार आलु आयात बढिरहेकाले स्थानीय स्तरमा आलु खेतीका लागि अनुदान, सहयोग र प्राविधिक सल्लाह दिन सकेमा यसले आयात घटाउनुका साथै धेरै जिल्लावासीको जीवन स्तरमा आर्थिक रूपमा सुधार ल्याउने थियो कि। हौस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
ट्राफिक प्रहरीले टिप्परको गति नियन्त्रण गर्नमा ध्यान नदिँदा सडक वरपरका बासिन्दा र सडकमा आवतजावत गर्नेहरूलाई जोखिम बढेको छ। टिप्परले धेरैजसो निर्माण सामग्री बोक्ने भएकाले कुनै ठाउँमा पुग्न निश्चित समय नतोकिने हुँदा गति कम गर्न पनि स्थानीयले माग गरेका छन्। साना सवारी साधनलाई छोटो दूरीमा पनि दुई तीन पटक सेकजाँच गर्ने ट्राफिक प्रहरीले ठूला सवारी साधनलाई सेकजाँच गर्नमा ध्यान नदिँदा टिप्परले गति तीव्र हुने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ। सुनौ सहकर्मी रोशन भट्टको रिपोर्ट।
गएको आइतबार मात्र धनगढी उपमहानगरपालिका वडा नम्बर 5 जाई निवासी दुर्गा प्रसाद जोशीको टिप्परले ठोकेर मृत्यु भयो। यसअघि पनि अतरिया रोडमा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको पनि टिप्परले नै ठोकेर मृत्यु भएको थियो। यसरी टिप्परले ठोकेर स्थानीयको मृत्यु हुन थालेपछि सडक वरपरका स्थानीयमा जोखिम बढेको हो। बाटोमा हिन्डुल गर्ने यात्रुहरूमा पनि यसले गर्दा त्रास फैलिएको छ। एकजना धनगढीका स्थानीय धर्मसिंह मडै:
यिनीहरू तीव्र गतिमा दौडाउँछन् एकातिर, दोस्रोतिर यो अहिले यहाँको पोल्युसन पनि त्यस्तै छ। बाटोभरि धुवा धुलो मात्रै छ, राति चल्यो भने राम्रो। त्यो यिनीहरू आफ्नो ठेकेदारको काम बढी होस् भन्ने क्या यिनीहरूको इच्छा, एक ट्रिप होइन कि एक दिनमा चार ट्रिप लाउनु पाऊँ भन्ने तिनीहरूको त्यस्तो क्या।
टिप्परले धेरैजसो निर्माण सामग्री बोक्ने भएकाले निश्चित समयमा पुग्नुपर्ने बाध्यता रहेको हुँदैन। बालुवा गिट्टी बोक्दा पनि तीव्र गतिमा होइकिने भएकाले दुर्घटनाको खतरा बढी हुने गरेको छ। बढी निर्माण व्यवसायको काममा सक्रिय हुने टिप्पर चालक पनि एक दिनमा चार पाँच पटक सामग्री ओसार पसार गर्ने र टिप्पर चालकको घमण्डले गर्दा गति तीव्र हुने गरेको स्थानीयको आरोप छ। धनगढीका अर्का स्थानीय हरिप्रसाद भट्ट:
टिप्परवालाहरू ड्राइभरमा पनि हामी रोड बनाउने मान्छे भनेर उनीहरूमा घमण्डै देखिन्छ, यसकारण बढी उनीहरू एक्सिडेन्टतिर गइरहेछन् भन्ने लागिरहेछ। कुरो उनीहरूलाई हतार हुँदैन, उनीहरूले कुनै समयमा कहीँ फिक्स समयमा पुग्नुपर्ने, मान्छे छोड्नुपर्ने, अफिस पुग्नुपर्ने भन्ने जस्तो हतार उनीहरूलाई हुँदैन। समयमा सामान त पुर्याउने हो, तर पनि अब त्यो सिस्टम मिलाएर त्यसरी लोड बाहक गाडीहरू राति राति मात्र चल्ने खालको बनाउनु पर्ने देखिन्छ।
कुनै कुनै समयमा निकै कडाइका साथ सडकमा खटिएको जस्तो देखिने ट्राफिक प्रहरीले टिप्परको गति नियन्त्रण गर्नमा भने कुनै चासो देखाएको छैन। आफ्नो औपचारिकता पूरा गर्नको लागि केही साना सवारी साधनलाई चेक जाँच गरे पनि ठूला सवारी साधन त्यो पनि तीव्र गतिमा होइकिनेलाई चेक जाँच गरेको देखिन्न। तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख अनिल उप्रेतीको भनाइ भने यस्तो छ:
माटो धुलो केही भनौँ माथिबाट त्यो गाडीबाट चाहिँ केही पनि बालुवा त्यसको माटो नउडोस् भनेर त्रिपालले छोपेर चाहे सञ्चालन गरे हुन्छ। यदि त्यस्तो पाइएन भने हामी तुरन्तै सवारी अनुसार कारवाही गरिहाल्छौँ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
शीतलहरबाट सुरक्षित रहनका लागि हामी सबैले याद गर्नै पर्ने कुराहरू:
शीतलहर र चिसोका कारणले हात गोडाका औँला सुन्निने, निमोनिया र श्वास प्रश्वास सम्बन्धी समस्याबाट प्रभावितहरूको संख्या दिनानुदिन बढ्दछ। त्यसैले शीतलहरको असरबाट बस्न र बचाउन सबै चनाखो बनाऊ।
घरभित्र बस्दा होस् या बाहिर निस्कदा सधैँ ऊनी वा न्यानो कपडा लगाउने गरौँ।
शरीरलाई तातो बनाइराख्नका लागि चिया, तातो पानी तथा तातो सुपहरू पिउने गरौँ।
आफ्नो टाउकोलाई न्यानो टोपी वा पछ्यौरीले ढाकेर राखौँ। टाउकोबाट पनि शरीरको तापमा ह्रास आउन सक्छ।
शीतलहर र चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई सजिलै असर गर्ने हुँदा घर, टोल, छिमेकीका बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ख्याल गरौँ।
क्षमता भन्दा बढी काम नगरौँ, यसले हृदयघातको जोखिम निम्तन सक्छ।
हिटर, स्टोभ, गुइठा, दाउरा वा विकृत बालेर सुत्दा धुवाको सहज निकासको प्रबन्ध गरौँ। वर्षेनी धेरै मानिसहरू सुतेकै अवस्थामा निसासिएर मृत्युको मुखमा पुग्ने गरेका पनि छन्।
आफ्ना वरपर न्यानो कपडाको बन्दोबस्त वा पहुँच नभएकालाई न्यानो कपडा दिएर सहयोग गरौँ। सेवा नै धर्म हो।
हेल्पेज इन्टरनेसनल नेपाल, फाया नेपाल, धनगढी उपमहानगरपालिका र दिनेश एफएमद्वारा जनहितमा जारी सन्देश।
एउटै ठाउँमा सबै सामान पाउँछ भनेपछि अन्त अन्त कसले धाउँछ?
अनि त्यो तपाईँले भनेको ठाउँमा चाहिँ के पाउँछ?
न्यू तिरुपति ट्रेडर्समा प्लेवुड बोर्ड्स, जिप्सम बोर्ड, फर्माइका, सनमाइका, पीवीसी डोर, फाइबर डोर र ब्रान्डेड फिटिङ डोरहरू पनि उपलब्ध छन्। अनि कजारिया ब्रान्डका वाल टाइल, फ्लोर टाइल, कजारिया केरोभिट ब्रान्डका बाथरूम फिटिङ गुड्स, डल्फिन ब्रान्डका पीवीसी चेयर, पीवीसी टेबल, पीवीसी डाइनिङ टेबल पनि उपलब्ध छन्। अब यति सबै कुरा पाएपछि तपाईँलाई पनि एउटै ठाउँमा भएन त सबै कुरा? न्यू तिरुपति ट्रेडर्स, मेन रोड, धनगढी, कैलाली, साल ट्रेनिङ अफिसको नजिकै सिटिजन ब्याङ्कको लाइनमा। फोन 091-522-119, मोबाइल 98-11-63-96-90। के तपाईलाई थाहा छ तपाईको सम्पत्ति जोगाउनमा हामी सहयोग गर्छौं नि।
कस्तो सम्पत्ति? मलाई त केही थाहा छैन।
कमाएको धन बर्बाद भयो भने क्षणिक दुःख हुन्छ, तर जन्माएको छोराछोरी बिग्रियो भने जीवनभर पीडा हुन्छ।
त्यसो हो भने अब के गर्न सकिन्छ त?
त्यसो हो भने तपाईको सम्पत्ति सधैँका लागि जोगाउन हामीलाई सेवाको मौका दिनुहोस्। हाम्रा सेवाहरू हेल्थ म्यानेजमेन्ट ट्रेनिङ, माइन्ड म्यानेजमेन्ट ट्रेनिङ, कक्षा 8 देखि SLC सम्मका तयारी कक्षाहरू, हरेक लेभलका ट्युसन कक्षाहरू, काउन्सिलिङ ट्रेनिङ, म्यानेजमेन्ट ट्रेनिङ, ब्रिज कोर्स, कन्डक्टिङ सेमिनार, करियर काउन्सिलिङ, स्किल डेभलपमेन्ट ट्रेनिङ, ल्याङ्ग्वेज क्लास, लिडरसिप ट्रेनिङ, पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ र मन्टेसोरी ट्रेनिङहरू पनि दिइन्छ। सम्पर्क म्याप नेपाल, धनगढी क्याम्पस रोड, 091-524-997, मोबाइल 98-12-63-12-17। छात्रवृत्तिको पनि व्यवस्था छ।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। आजदेखि हुने भनिएको फारोइस्ट पशुपति कप अब आइतबारदेखि धनगढी रङ्गशालामा सञ्चालन हुने भएको छ। चौथो संस्करणको प्रतियोगितामा जिल्लामा अन्य स्थानमा फुटबल प्रतियोगिता भइरहेकाले त्यसलाई मध्यनजर गर्दै 2 दिनपछि सारिएको हो। फुटबल खेलाउने प्राविधिकहरूको व्यस्तता भएका कारण सबै तयारी भए पनि 2 दिनपछि प्रतियोगिता आयोजना गर्न लागेको आयोजक क्लबले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। नगद 7 लाखभन्दा बढी पुरस्कार राशिको प्रतियोगितामा 46 लाख खर्च लाग्ने अनुमान गरिएको छ। 16 टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद 4 लाख र उपविजेताले नगद 2 लाख सहित ट्रफी प्राप्त गर्नेछ। जिल्ला स्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न 16 वटा टिमका 300 खेलाडी छनौट भएका छन्। आगामी माघको अन्तिम सातादेखि प्रदेश नम्बर 5 हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनौट सकिएको जिल्ला खेलकुद विकास समिति कञ्चनपुरले जनाएको छ। कबड्डी, भलिबल, बक्सिङ, भारोत्तोलन, जुडो, तेक्वान्डो, फुटबल, ब्याडमिन्टन, क्रिकेट लगायतका 16 वटा खेलका खेलाडी छनौट भइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले जानकारी दिनुभयो। र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 8 जोनापुरमा जारी मदरल्यान्ड युथ कप 2075 उपाधिका लागि आयोजक मदरल्यान्ड युवा क्लब र सुदूरपश्चिम 11 प्रतिस्पर्धाको तयारीमा रहेका छन्। भोलि हुने उपाधि भिडान्तका लागि तयारी अवस्थामा रहेका हुन्। फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मदरल्यान्ड युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा भोलि हुने फाइनलसँगै समापन हुनेछ। प्रतियोगिताको विजेताले नगद 2 लाख र उपविजेताले नगद 1 लाख पुरस्कार पाउनेछन्। प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। चालु आर्थिक वर्षको 5 महिनामा सुदूरपश्चिमका मन्त्रीहरूले सेवा सुविधा बाफतको झन्डै 58 लाख रकम बुझे। विकास निर्माणका योजना ठप्प भए पनि महिना नपुग्दै सेवा सुविधा लिने क्रम बढ्यो। करोडौँको आलु भारतबाट आयात भइरहेका बेला कैलालीमा व्यावसायिक आलु खेती फस्टाउँदै धनगढीको विशालनगरका 27 जना विपन्न महिलाहरूद्वारा 13 बिघा क्षेत्रमा आलु खेती सुरु। हरेक ओडामा सुरक्षित बर्थिङ सेन्टर स्थापनाको सरकारी नीति भए पनि धनगढी उपमहानगरपालिकामा रहेको बर्थिङ सेन्टरको सेवा प्रभावकारी हुन सकेन। बर्थिङ सेन्टरको सेवाप्रति विश्वास गर्नेको संख्या न्यून। र कैलालीको अत्तरियादेखि गोदावरीसम्म पनि छलेन सडक बनाउन छलफल सुरु। टिप्परको तीव्र गतिका कारण दुर्घटना बढ्दै गए पनि नियन्त्रणमा नियमनकारी निकायको ध्यान पुगेन। हवस् त, सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 MHz अनलाइन र मोबाइलमा समेत तथा लम्कीको जनता एफएमबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबर सकियो। राति 10 बजे अर्को दिनेश खबर लिएर आउनेछौँ। तपाईँ भने नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। लगत्तै तपाईँले सटारो फन कार्यक्रम सुन्न सक्नुहुनेछ। अहिलेलाई समाचार बुलेटिनबाट जनक विष्ट भने बिदा हुन्छु। नमस्कार।